यस स्टुडियो टाइम का प्रायोजक राष्ट्रिय वाणिज्य बैंक तपाईको आफ्नै बैंक।
यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा सोलुखुम्बुको थामेमा हिमताल विस्फोटबाट भएको क्षतिका सम्बन्धमा जानकारी, सरकारका तर्फबाट गर्नुपर्ने काम र निर्णय तत्काल गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता। अवरूद्ध राजमार्ग 2 घण्टाभित्र खुलाइसक्ने गरी आवश्यक उपकरण र जनशक्तिको व्यवस्था मिलाइएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयद्वारा जानकारी। गत आर्थिक वर्षमा रेमिटेन्स आयमा 16.5% वृद्धि भएको नेपाल राष्ट्र बैंकको तथ्याङ्क। र गाजा युद्ध विरामलाई पूर्णता दिने प्रयासका लागि अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिंकेन इजरायल भ्रमणमा।
नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो बोर जी नेपाल टेलिकम को 4G
सबैको यो विश्वास हो नि नेपाल टेलिकम को 4G
गेम खेल्दा नि टेन्सन नो जी नेपाल टेलिकम को 4G आफ्नो भन्ने आफ्नै हो जी नेपाल टेलिकम को 4G
नेपाल टेलिकम राष्ट्रको सञ्चार।
अब समाचार विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओलीले सोलुखुम्बुको खुम्बु पासाङ लामु गाउँपालिका 5 थामे खोलामा हिमताल विस्फोटबाट भएको क्षतिबारे आज जानकारी लिनुभएको छ। घटनास्थलमा पुगेर फर्किनुभएका रक्षा मन्त्री मानवीर राई, जनप्रतिनिधि र सम्बन्धित निकायका उच्च अधिकारीबाट आज प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा प्रधानमन्त्री ओलीले जानकारी लिनुभएको हो। जानकारी लिनुभएपछि प्रधानमन्त्री ओलीले केन्द्र सरकारका तर्फबाट तत्काल गर्नुपर्ने काम र निर्णयहरू गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। सो अवसरमा रक्षा मन्त्री राई, संघीय सांसद सोनाम गेलजेन शेर्पा, कोशी प्रदेश सभा सदस्य बुद्धि बहादुर राज भण्डारी, मुख्य सचिव लीलादेवी गर्तौला, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेल, गाउँपालिकाका अध्यक्ष मिङमा छिरी शेर्पा, उपाध्यक्ष टासी लामु शेर्पा लगायत उपस्थित हुनुहुन्थ्यो। स्थलगत प्रतिवेदनमा तत्कालका लागि खाद्यान्न लगायतका राहत र क्षतिपूर्तिका साथै बिजुली, टेलिफोन लगायत अत्यावश्यक सेवा सञ्चालन हुनुपर्ने उल्लेख छ। क्षतिको विस्तृत विवरण अध्ययन गरी अन्य हिमतालको जोखिमको अवस्थाबारे विभिन्न क्षेत्रका विशेषज्ञको संयुक्त टोलीबाट अध्ययन हुनुपर्ने र पुननिर्माणको कार्ययोजना बनाई कार्यान्वयन गर्नुपर्ने जनाइएको छ। विस्फोटपछिको बाढ़ी र पहिरोका कारण 17 घर र 1 विद्यालय ध्वस्त भएको थियो। दिउँसोको समयमा घटना भएको र पूर्व सूचना प्रणाली अपनाइएकाले मानवीय क्षति हुनबाट जोगिएको प्रतिवेदनमा उल्लेख छ। सोलुखुम्बुको खुम्बु पासाङ लामु गाउँपालिकाको थामेमा तत्काल विद्युत र टेलिफोनको व्यवस्था गर्न सम्बन्धित मन्त्रीले निर्देशन दिनुभएको छ। हिमताल फुटेर थामे खोलामा आएको बाढ़ीका कारण पर्यटकीय गाउँ थामे संचार सम्पर्कविहीन भएको विषयमा स्थानीय जनप्रतिनिधिले जानकारी गराएपछि संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले थामेमा वैकल्पिक व्यवस्था गरी तत्काल संचार सेवा सञ्चालनमा ल्याउन निर्देशन दिनुभयो। यसैगरी ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले थामेमा तत्काल विद्युतको व्यवस्था गर्न निर्देशन दिनुभएको छ। ऊर्जा मन्त्री खड्काले आज नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हिमताल फुटेर थामे खोलामा आएको बाढ़ीका कारण पर्यटकीय गाउँ थामेमा विद्युत अवरूद्ध भएको भन्दै तत्काल विद्युतको व्यवस्था मिलाउन निर्देशन दिनुभएको हो। गत साउन 31 गते दिउँसो आएको बाढ़ीले थामेमा व्यक्तिगत तथा सार्वजनिक संरचनामा क्षति पुर्याएको छ। बाढ़ीले विद्युत गृहमा क्षति पुर्याएपछि विद्युत सेवा अवरूद्ध बनेको हो। बाढ़ीका कारण खुम्बु बिजुली कम्पनीको हेडवर्क कर्समा क्षति पुग्न गई विद्युत सेवा अवरूद्ध हुँदा वडा नम्बर 3, 4, र 5 विद्युत तथा संचार सेवा अवरूद्ध भएको छ। ऊर्जा मन्त्री खड्काले ताप्लेजुङको पाथीभारा क्षेत्र आसपासमा भएको विद्युत अवरोध हटाई चाँडो सञ्चालन गर्न पनि प्राधिकरणलाई निर्देशन दिनुभएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई विभिन्न नाममा भड़काएर राष्ट्रिय एकता भाँड्ने प्रयासलाई चिर्न खेलाड़ीहरूलाई आग्रह गर्नुभएको छ। नेपाल खेलकुद महासंघको केन्द्रीय कमिटिको तेस्रो बैठकको उद्घाटन सत्रलाई आज काठमाडौँमा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले अनेक प्रकारका शक्तिले धर्म जात र विभिन्न नाममा राष्ट्रिय एकता भाँड्न र जनतालाई भड़काउन सक्ने भएकाले राष्ट्रिय एकतालाई कायम राख्न जोड़ दिनुभयो। प्रधानमन्त्री ओलीले जनताको शासनका रूपमा रहेको लोकतन्त्रमा विधि नमान्ने र सनकका भरमा चल्ने प्रवृत्तिले समाजलाई कहीँ नपुर्याउने स्पष्ट गर्नुभयो। प्रधानमन्त्री ओलीले समाजमा भ्रष्टहरूले नै भ्रष्टाचार विरोधी नाटक गरेर जनता अल्मल्याउने र भ्रष्टाचार नगर्नेलाई तथानाम गाले गरेर असत्य फैलाउन लागेकाले सत्यका पक्षमा प्रस्तुत हुन आग्रह गर्नुभयो। नेकपा एमालेका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री ओलीले खेल क्षेत्रलाई उठाउने र यसका सबै विधालाई जीवनशैलीका रूपमा अपनाउने कामको नेतृत्व गर्ने जिम्मेवारी निर्वाह गर्न आग्रह गर्नुभयो। सरकारले यस क्षेत्रको विकासका लागि गर्नुपर्ने काम गच्छेले भ्याएसम्म गर्ने बताउनुहुँदै प्रधानमन्त्री ओलीले कृतिपुरको रंगशालालाई स्तरोन्नति गर्न दिइएको प्राथमिकता यसैको उदाहरण भएको उल्लेख गर्नुभयो। प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त बेपत्ता पारिएका व्यक्तिको छानबिन सत्यनिरूपण तथा मेलमिलाप आयोग 2069 विधेयक 2079 विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रिय सभाबाट सर्वसम्मतिले स्वीकृत भएको छ। सभाको आजको बैठकमा सभाध्यक्ष नारायण प्रसाद दाहालले प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्नुभएकोमा सर्वसम्मतिले स्वीकृत भएको हो। अध्यक्ष दाहालले प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको घोषणा गर्नुहुँदै विधेयकमा संशोधन राख्न चाहनुहुने सदस्यलाई राष्ट्रिय सभा नियमावली 2075 नियम 106 सभा अन्तर्गतको विधेयक शाखामा प्रस्ताव दर्ताको निम्ति आग्रह गर्नुभयो। यसअघि कानून न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सभामा पेश गर्नुभएको थियो। यसअघि बैठकमा सांसदहरूले सोलुखुम्बु जिल्लाको खुम्बु पासाङ लामु गाउँपालिका वडा नम्बर 5 थामेमा आएको बाढ़ीबाट भएको जनधनको क्षतिका विषयमा सरकारको ध्यान आकर्षण गराउनु भएको छ। सांसदहरूले बाढ़ीका कारण विस्थापित भएकाहरूलाई उचित स्थानमा राख्न र राहतको व्यवस्था गर्न तथा जोखिममा रहेका बस्ती स्थानान्तरण गरी सुरक्षित स्थानमा लैजान सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसदहरूले जलवायु परिवर्तनका कारण हिमताल फुट्ने प्राकृतिक संरचनाहरूमा परिवर्तन देखिने जस्ता समस्या उत्पन्न भइरहेको भन्दै त्यसतर्फ समयमा नै गम्भीर बन्न सरकारलाई आग्रह गर्नुभयो। यसै गरी बैठकको विशेष समयमा सांसदहरूले हिमताल फुटेर थामे क्षेत्रमा आएको बाढ़ीबाट थामे स्कूल क्लिनिक छात्रावास र 13 घर पूर्ण रूपमा क्षति भएको तथा 41 घर बस्न योग्य नभएको 10 घरमा आंशिक क्षति पुगेको र एकजना बेपत्ता भएको तथ्याङ्क आएको विषयमा सरकारको ध्यान आकर्षण गराउनुभयो। उक्त क्षेत्रमा विद्युत आपूर्ति बन्द हुँदा संचार सेवा अवरूद्ध भएको सगरमाथा जोड्ने सड़क खण्ड अवरूद्ध भएको लगायतका विषयमा समेत सरकारको ध्यानाकर्षण गराउनुभयो। परराष्ट्र मन्त्री डाक्टर आरजू राणा देउवा भारतको राजधानी नयाँ दिल्ली पुग्नु भएको छ। भारतीय विदेश मन्त्री एस जयशंकरको निमन्त्रणामा भारतको औपचारिक भ्रमणमा जानुभएका डाक्टर राणालाई आज दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतस्थित नेपाली दूतावास र भारतको विदेश मन्त्रालयका उच्च अधिकारीले स्वागत गर्नुभयो। भ्रमणका क्रममा उहाँले भारतीय समकक्षी जयशंकरसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ। दुई देशको आपसी हित सहकार्य तथा थप सम्बन्ध विस्तारका विषयमा द्विपक्षीय वार्ताका क्रममा छलफल हुनेछ। परराष्ट्र मन्त्री राणा डाक्टर राणा भदौ 6 स्वदेश फर्कनुहुनेछ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले दशैंसम्ममा देशका प्रमुख राजमार्गहरूमा खाल्डाखुल्डी पूर्ने तथा मर्मतको काम सम्पन्न हुने जनाएको छ। मन्त्रालयले आज पत्रकार सम्मेलन गरी यस वर्षको दशैं शुरू हुनु अगाडि नै निर्माणाधीन अवस्थामा रहेका बाहेकका अन्य राजमार्गहरूको पटके मर्मतको काम सम्पन्न हुने गरी बोलपत्र आह्वान भइसकेको जनाएको हो। भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले कार्यभार सम्हालेको एक महिना पुगेको अवसरमा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयले विशेष अवस्थामा बाहेक बाढ़ी पहिरो वा अन्य कुनै कारणबाट अवरूद्ध राजमार्गहरू दुई घण्टाभित्र खुलाइसक्ने गरी आवश्यक उपकरण र जनशक्ति सधैँ तयारी अवस्थामा रहने व्यवस्था मिलाइएको जनाएको छ। पत्रकार सम्मेलनमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले आफ्नो एक महिने कार्यकालमा राष्ट्रिय यातायात नीति मन्त्री परिषदबाट स्वीकृतिका लागि पेश भएको बताउनुभयो। यस अवधिमा सम्पन्न भएका कामहरू समेटेर मन्त्रालयले जारी गरेको 23 बुधे प्रगति विवरणमा सवारी चालक अनुमति पत्र लाइसेन्सलाई राष्ट्रिय परिचय पत्रसँग आबद्ध गरी राष्ट्रिय परिचय पत्र मार्फत लाइसेन्सको विद्युतीय प्रति हेर्न सकिने व्यवस्था मिलाइएको, सवारी चालक अनुमति पत्रका लागि राजस्व तिर्दा फोटो र क्यूआर कोड सहितको रसिद दिने र अनुमति पत्रको छपाई नहुँदासम्म सोही रसिदको क्यूआर कोड मार्फत सबै विवरणहरू हेर्न मिल्ने व्यवस्था गरेको लगायतका प्रगति विवरणहरू समेटिएको छ। खानेपानी मन्त्री प्रदीप यादवले काठमाडौँका विभिन्न ठाउँमा भइरहेको खानेपानीको चुहावट नियन्त्रणका लागि निर्देशन दिनुभएको छ। आज महाकाल चौर पानी पोखरी थोक वितरण प्रणाली निर्माण आयोजना बागमती करिडोर गोकर्ण तथा फोहोर पानी प्रशोधन केन्द्र गुहेश्वरीको अवलोकनपछि उहाँले काठमाडौँका विभिन्न स्थानमा पानीको चुहावट भइरहेको उल्लेख गर्नुहुँदै त्यसलाई नियन्त्रण गरी पानी वितरण गर्न निर्देशन दिनुभएको हो। मन्त्री यादवले खानेपानीका पाइप फुट्दा त्यसमा ढल मिसिएर फोहोर पानी पनि आपूर्ति भइरहेकोले त्यसमा सचेत रहन निर्देशन दिनुभयो। खानेपानीको क्षेत्रमा देखिएका समस्या समाधानका लागि आवश्यक पर्ने बजेटका लागि आफूले पहल गर्ने मन्त्री यादवले बताउनुभयो। प्रतिनिधि सभाको पूर्वाधार विकास समितिको बैठकले जलस्रोत विधेयक 2081माथि संशोधनकर्ता सांसदहरूसँग छलफल गरेको छ। सिंहदरबार स्थित समितिमा भएको छलफलमा ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्गाले जलस्रोत विधेयकलाई समयानुकूल र न्यायोचित बनाउने बताउनुभयो। बैठकमा संशोधनकर्ता सांसदहरूले जलवायु परिवर्तनका विषयलाई गम्भीर रूपमा लिनुपर्ने, वातावरणीय जोखिमलाई कम गर्दै स्थानीय हितलाई ध्यान दिई विधेयक बनाउनुपर्ने, प्रदेशसँग समन्वय गर्दै कुरा बाँझिएमा अन्तिम अधिकार केन्द्रलाई दिनुपर्ने बताउनुभयो। सांसदहरूले स्वदेशी तथा विदेशी लगानी ल्याउन यो ऐनले सहयोग गर्ने भए पनि जलस्रोतसँग सम्बन्धित परियोजना कार्यान्वयन गर्दा अन्य ऐनसँग बाँचिने गरी बनाउन नहुने, भौतिक पूर्वाधार निर्माण र जलस्रोत बीच तालमेल नमिल्दा भविष्यमा पानीको समस्या हुने भएकाले ऐनले यस विषयमा ध्यान दिनुपर्ने भन्दै सरकारको ध्यान आकर्षण गराउनुभयो। प्रतिनिधि सभाका सांसदहरूले मानव ओसार पोसारका घटना दिन प्रतिदिन बढ़ेकाले बिचौलियालाई कड़ा कार्यवाही हुने कानून बनाउनु पर्नेमा जोड़ दिनुभएको छ। प्रतिनिधि सभाको महिला तथा सामाजिक मामिला समितिको आज बसेको बैठकमा सांसदहरूले पछिल्लो समय तेस्रो मुलुकमा मानव तस्करी हुने गरेकाले त्यसलाई रोक्न सरकारको ध्यानाकर्षण गराउनुभयो। खुल्ला सीमानाका कारण भारतीय बाटो हुँदै विभिन्न मुलुकमा मानव बेचबिखन हुने गरेकाले सीमानाकामा परिचय पत्र अनिवार्य गरेर सीसी क्यामेरा राख्न गृह प्रशासनलाई आग्रह गर्नुभयो। बैठकमा गृह मन्त्रालयका निमित्त सचिव चक्रप्रसाद अधिकारीले भिजिट भिसामा विभिन्न मुलुकमा नेपालीहरू पुर्याउने ठूलो अन्तर्राष्ट्रिय गिरोह रहेकाले त्यसबारे मन्त्रालयले अध्ययन गरिरहेको जानकारी दिनुभयो। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताका मुद्दालाई रक्षा गर्न सड़क र सदनबाट प्रभावकारी कदम चाल्ने बताउनु भएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा माओवादीका पूर्व केन्द्रीय सदस्य एवं शहीद रामवृक्ष यादवको स्मृति दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उहाँले आफूलाई जनता र वर्गप्रति फर्कने अवसर प्राप्त भएको बताउनुभयो। पार्टीलाई थप सुदृढ बनाउनेतिर अगाडि बढ़ेको र त्यसको परिणाम छिट्टै देखिने अध्यक्ष दाहालले बताउनुभयो। स्पष्ट कार्ययोजनाका साथ पार्टीलाई एकताबद्ध गर्दै जनपरिचालनको गृह कार्य भइरहेको उहाँले उल्लेख गर्नुभयो। उदयपुरको त्रियुगा नगरपालिका 6 चुरे जंगलमा आज गाड़ी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने 18 जना घाइते भएका छन्। उदयपुरको गाईघाटदेखि सिराहाको लाहानतर्फ जाँदै गरेको गाड़ी ब्रेक फेल भएर दुर्घटना हुँदा त्रियुगा नगरपालिका 3 मोतीगढ़ाकी 50 वर्षीय गीता कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएका 18 जना मध्ये 3 जनाको अवस्था गम्भीर रहेको जिल्ला अस्पताल उदयपुरले जनाएको छ। जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गएको 10 महिना पुग्न लाग्दा समेत भूकम्प पीड़ितले अस्थायी आवासको दोस्रो किस्ता बाफतको रकम पाउन सकेका छैनन्। जाजरकोटबाट संवाददाता पवन शर्माको रिपोर्ट।
गत कार्तिक 17 गते बारेकोट गाउँपालिका एक रामी डाँडा केन्द्रबिन्दु बनाएर भूकम्प गएको 10 महिना पुग्न लाग्यो। स्थायी पुननिर्माणको गति बढ्नु पर्ने हो, तर भूकम्प पीड़ितले अस्थायी आवासको दोस्रो किस्ता नै पाउन सकेका छैनन्। स्थानीय तह र सरकारी पक्षको ढिला सुस्तीका कारण भूकम्प पीड़ित अस्थायी आवासकै पर्खाइमा छन्। ऋण लिएर अस्थायी आवास बनाएको धेरै समय भइसक्यो, तर अहिलेसम्म दोस्रो किस्ता बापतको रकम नपाएको बताउनुहुन्छ बारेकोट गाउँपालिका 3 का प्रकाश बोहरा।
कारणले हामी यति दुखी छौँ। साहरले पनि पसलबाट ल्याएको टिनको पैसा माग्नुहुन्छ, काठ किनेको पैसा माग्नुहुन्छ। त्यस कारणले अब हामी दोस्रो किस्ता कहिले पाउने भन्ने प्रतीक्षामा बसिरहेका छौँ।
विभिन्न संस्थाहरूले अस्थायी टहरा बापतको रकम भने दिइसकेका छन्। तैपनि बर्खाको बेला घाम पानी र सर्पको डरले भूकम्प पीड़ित डराइरहेका छन्। भेरी नगरपालिकाका योग बहादुर ओली।
टहराको बसाइ त भइगयो, मच्छरको डर छ, सर्पको डर छ, पानी पनि सुइन्छ, भुरी बतान लाग्यो भने भित्रै पानी गइजान्छ, तैपनि अब घर छैन।
जिल्ला प्रशासन कार्यालय जाजरकोटका प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीका अनुसार केही पालिकाले दोस्रो किस्ताको रकम वितरण शुरू गरेको र केही पालिकालाई वितरणका लागि पटक पटक ताकेता गरेको बताउनुहुन्छ।
जाजरकोटमा गत भुइँचालोबाट प्रभावित स्थानीय नागरिकहरूलाई अस्थायी आवास निर्माण प्रयोजनका लागि पहिलो किस्ता बापत करिब 1,18,00,000,000 रकम निकासा भई पहिलो किस्ताको चाहिँ वितरण कार्य करिब सकिएको र दोस्रो किस्ताको लागि पहिलो किस्ताको मौजाद रकम करिब 17 करोड़ पालिकामा अहिले पनि बाँकी रहेको अवस्था विद्यमान छ। उक्त 17 करोड़ रकम दोस्रो किस्ताको लागि वितरण प्रारम्भ गर्न पालिकाहरूलाई हामीले ताकेता गरिरहेका छौँ।
जाजरकोटमा मात्रै भूकम्पबाट प्रभावित 48,517 लाभग्राही कायम गरिएको छ। लाभग्राही मध्ये 40,717 जनाले पहिलो किस्ता बापत पालिकाबाट 25,000 रकम प्राप्त गरेको जिल्ला प्रशासन कार्यालय अन्तर्गत विपद व्यवस्थापन शाखाको रेकर्डमा छ भने 26,581 लाभग्राहीको दोस्रो किस्ताका लागि विपद पोर्टलमा इन्ट्री गर्ने काम सम्पन्न भइसकेको भए पनि ती घरधुरले रकम पाउन सकेका छैनन्। जिल्लाभर हालसम्म सरकारी संयन्त्रबाट 32,746 र विभिन्न संघ संस्थाहरूबाट 2,208 गरी 34,954 अस्थायी आवास निर्माण गरिएका छन्। पवन शर्मा, रेडियो नेपाल, जाजरकोट।
अब अन्तर्राष्ट्रिय समाचार। गाजा युद्ध विरामलाई पूर्णता दिने प्रयास स्वरूप अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिङकेन आज आइतबार इजरायलको भ्रमणमा जाँदै हुनुहुन्छ। भ्रमणका क्रममा विदेश मन्त्री ब्लिङकेनले इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहू र उच्च पदस्थ अधिकारीहरूसँग छलफल गर्ने विश्वास गरिएको प्रसारण संस्था अल जजिराले जनाएको छ। अजेराको युद्ध विराम सम्बन्धी प्रस्तावले इजरायल र हमास बीचको भिन्नता अन्त्य गर्ने उद्देश्यले मध्यस्थकर्ता राष्ट्रहरू अमेरिका, कतार, इजिप्ट निरन्तर वार्ताको प्रयासमा छन्। हाल कतारको राजधानी दोहामा जारी वार्ता रोकिएपछि इजिप्टको राजधानी कायरोमा बस्ने अर्को चरणको वार्ताले पूर्णता दिने विश्वास गरिएको छ। यसअघिको युद्ध विरामको प्रयास असफल भएपछि बाइडेन प्रशासनको तीव्र आलोचना भइरहेको छ। इजरायल र हमास बीचको युद्धमा परि 40,000 भन्दा बढ़ी मानिसको मृत्यु भइसकेको छ। इजरायली सेनाले गाजापट्टीमा गरेको पछिल्लो आक्रमणमा परि कम्तीमा 15 जना प्यालेस्टिनीको ज्यान गएको छ। हमासका एक अधिकारीले अन्तर्राष्ट्रिय संचार माध्यम अल जजिरासँग कुरा गर्दै हिजोको घटना गाजाको मध्य क्षेत्र अल जवाडामा भएको र कम्तीमा 15 जनाले ज्यान गुमाएको बताए। थाई नरेश महावजिराल बजिरा लोङखर्णले मुलुकको आगामी प्रधानमन्त्रीका रूपमा पेन्टोङटान सिनावात्रालाई आज औपचारिक रूपमा अनुमोदन गर्नुभएको छ। राजाको अनुमोदनसँगै अब पेन्टोङटानको सिनावात्राले आधिकारिक रूपमा आगामी साता मन्त्री परिषद गठन गर्नुहुने अपेक्षा गरिएको छ। थाई राजनीतिमा धेरै उतार चढ़ावपछि थाइल्याण्डको संसदले 37 वर्षीय सिनावात्राको पक्षमा मतदान गरेपछि गत साता उहाँ प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो। उक्त अवधिमा संवैधानिक अदालतले सोही फेउ थाई पार्टीबाट उहाँका पूर्ववर्ती श्वेता थाविसिनलाई हटाएको थियो।
गत आर्थिक वर्षमा मुलुकको अर्थतन्त्रका सूचकहरू सकारात्मक देखिएका छन्। नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको गत आर्थिक वर्ष 2080-81 को वार्षिक तथ्याङ्कमा आधारित आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार विप्रेषण आप्रवाह अघिल्लो आर्थिक वर्षको भन्दा वृद्धि भएको छ। विदेशी मुद्राको संचिति सन्तोषजनक अवस्थामा छ भने शोधनान्तर स्थिति 5 खर्ब भन्दा बढ़ीले बचतमा रहेको छ। आयात र निर्यात दुवै घट्दा वैदेशिक व्यापार घाटा अघिल्लो आर्थिक वर्षको तुलनामा घटेको छ। नेपाल राष्ट्र बैंक अनुसार गत आर्थिक वर्षमा विप्रेषण आप्रवाह 16.5% वृद्धि भई 14,45,32 करोड़ बराबर पुगेको छ। अघिल्लो आर्थिक वर्ष विप्रेषण आप्रवाह 23.2% वृद्धि भएको थियो। गत आर्थिक वर्षमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या 4,60,103 र पुनः श्रम स्वीकृति लिनेको संख्या 2,81,199 पुगेको छ। गत आर्थिक वर्ष 2080/81 चालू खाता 2,21,34 करोड़ बचतमा रहेको छ। अघिल्लो वर्ष चालू खाता 46,57 करोड़ घाटामा रहेको थियो। गत आर्थिक वर्षमा शोधनान्तर स्थिति 5,49,49 करोड़ बचतमा रहेको छ। अघिल्लो वर्ष शोधनान्तर स्थिति 2,85,82 करोड़ बचतमा रहेको थियो। नेपाली शेयर बजारमा आइतबार नेप्से परिसूचक र कारोबार रकम उच्च अंकले घटेको छ। आइतबार नेप्से परिसूचक 34.47 अंकले ओह्रालो लागेर 2,966.33 अंकमा सीमित भएको छ। यस दिन कुल 6,54,75,366 केता शेयरहरू 28,83,69,97,00,000 मूल्यमा किनबेच भएका छन्। कारोबार भएका कुल 13 उपसमूह मध्ये 4 उपसमूहको शेयर मूल्य वृद्धि हुँदा 9 समूहको शेयर मूल्य भने घटेको छ। यस दिन 4 कम्पनीहरूको शेयर मूल्यमा 10% वृद्धि भई सकारात्मक सर्किट लागेको छ। लगातार उकालो लागेको सुनको मूल्यमा आइतबार पुनः नयाँ रेकर्ड निर्माण भएको छ। अन्तर्राष्ट्रिय बजारमा लगातार बढ़िरहेको सुनको मूल्य आइतबार स्थानीय बजारमा हालसम्मकै उच्च बिन्दुमा पुगेर कारोबार भएको छ। नेपाल सुनचान्दी व्यवसायी महासंघका अनुसार छाप भएको सुन आइतबार प्रतितोला 1,52,600 कारोबार भएको छ। गत शुक्रबार प्रतितोला 1,49,600 सुनको कारोबार भएको थियो। सुनको मूल्य आइतबार प्रतितोला 3,000 वृद्धि भएको छ। गत आर्थिक वर्ष 2080/81 वार्षिक औसत मुद्रा स्फीति 5.44% रहेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार मूल्य वृद्धि वाञ्छित सीमाभित्र रहेको देखिएको छ। गत आर्थिक वर्षमा आयात 1.2% र निर्यात 3% घटेको छ। अघिल्लो वर्ष आयात 16.1% र निर्यात 21.4% घटेको थियो। एनआरएनए डेभलपमेन्ट फण्डलाई कार्यान्वयनमा ल्याउने तयारी शुरू भएको छ। उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल, गैर आवासीय नेपाली संघका अध्यक्ष डाक्टर बद्री केसी, संस्थापक अध्यक्ष डाक्टर उपेन्द्र महतो लगायत बीच आइतबार अर्थ मन्त्रालयमा फण्डलाई कार्यान्वयनमा ल्याउने विषयमा छलफल भएको हो। सो अवसरमा 2081 भदौ तेस्रो साताभित्र डेभलपमेन्ट फण्डलाई सञ्चालनमा ल्याउन आवश्यक पर्ने प्रक्रिया पूरा गर्ने सहमति भएको अर्थमन्त्री पौडेलको सचिवालयले जनाएको छ।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवनाचार्य। अब खेल समाचार।
घरेलु टोली नेपालले साफ U20 च्याम्पियनशीपमा संघर्षपूर्ण जीतसहित सुखद शुरूआत गरेको छ। सातदो बाटो स्थित एन्फा मैदानमा आइतबार भएको उद्घाटन खेलमा नेपालले श्रीलंकालाई 1-0 गोलले पराजित गरेको हो। जीतसँगै समूह एमा रहेको नेपालले महत्वपूर्ण 3 अंक जोडेको छ। नेपालले दोस्रो खेल बिहिबार बंगलादेशसँग खेल्नेछ। श्रीलंकाले भने मंगलबार बंगलादेशसँग खेल्नेछ। नेपालका लागि निरज धामीले गरेको गोल नै निर्णायक बन्यो। निरजले 23 मिनटमा गोल गरेका थिए। खेलमा तुलनात्मक रूपमा बल पोजिसनमा पकड जमाएको नेपालले फिनिशिङमा भने बारम्बार चुक्न पुग्यो, जसका कारण प्रतियोगिताकै कमजोर मानिएको श्रीलंका विरूद्ध जित निकाल्न निकै संघर्ष गर्नु पर्यो। 6 राष्ट्र सम्मिलित प्रतियोगितामा नेपाल समूह एमा छ। समूह एमा नेपाल सहित बंगलादेश र श्रीलंका रहेका छन्। समूह बीमा भारत, मालदिव्स र भूटान रहेका छन्। सोमबारको समूह बी अन्तर्गत दिउँसो 3 बजे इन्फा मैदानमै भूटान र भारतले खेल्नेछन्। श्रीलंकामा अर्को महिना हुने काबा U20 पुरूष भलिबल च्याम्पियनशीपको तयारीका लागि 18 खेलाड़ी प्रशिक्षणमा बोलाइएको छ। नेपाल भलिबल संघले आइतबार 18 खेलाड़ीको नाम सार्वजनिक गरेको छ। संघले भदौ 8 गतेबाट प्रशिक्षण शुरू गर्ने जानकारी दिएको छ। बन्द प्रशिक्षणबाट 14 सदस्यीय अन्तिम टोलीको घोषणा गरिनेछ। काबा च्याम्पियनशीप आगामी असोज 17-23 गतिसम्म श्रीलंकाको कोलम्बोमा हुँदैछ। छनौट भएका खेलाड़ीलाई भदौ 7 गते सम्पर्कमा आउन भनेको छ। केही साता अघि काठमाडौँमा भएको U19 भलिबल च्याम्पियनशीपमा गरेको प्रदर्शनको आधारमा खेलाड़ी छनौट गरिएको हो।
खेल समाचारका साथमा हुनुहुन्थ्यो अजय भम। अब मौसम। आगामी 24 घण्टामा देशभर आंशिकदेखि साधारणतया बदली रहे। केही स्थानहरूमा मेघगर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षा हुनुका साथै कोशी र मध्य प्रदेशका थोरै स्थानहरू तथा बागमती प्रदेशका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रमको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 32 डिग्री सेल्सियस, न्यूनतम 20.3 डिग्री सेल्सियस, वर्षा 1.1 मिलिमिटर। काठमाडौँको अधिकतम तापक्रम 31.2 डिग्री सेल्सियस, न्यूनतम 19.8 डिग्री सेल्सियस, वर्षा 27.7 डिग्री सेल्सियस। मिलिमिटर। पोखराको अधिकतम तापक्रम 31 डिग्री सेल्सियस, न्यूनतम 21.3 डिग्री सेल्सियस, वर्षा फाटफुट। वीरेन्द्रनगरको अधिकतम तापक्रम 30.6 डिग्री सेल्सियस, न्यूनतम 22.5 डिग्री सेल्सियस, वर्षा 94.5 मिलिमिटर। गतिपालको अधिकतम 31 डिग्री सेल्सियस, न्यूनतम 26.4 डिग्री सेल्सियस, वर्षा 0.5 मिलिमिटर। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा सोलुखुम्बुको थामेमा हिमताल विस्फोटबाट भएको क्षतिका सम्बन्धमा जानकारी, सरकारका तर्फबाट गर्नुपर्ने काम र निर्णय तत्काल गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता। अवरूद्ध राजमार्ग दुई घण्टाभित्र खुलाइसक्ने गरी आवश्यक उपकरण र जनशक्तिको व्यवस्था मिलाइएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयद्वारा जानकारी। गत आर्थिक वर्षमा रेमिटेन्स आयमा 16.5 प्रतिशतले वृद्धि भएको नेपाल राष्ट्र बैंकको तथ्याङ्क। र गाजा युद्ध विरामलाई पूर्णता दिने प्रयासका लागि अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिंकेन इजरायल भ्रमणमा। यसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।